بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. والحمد لله رب العالمين. الصلاة والسلام على أشرف الأنبياء والمرسلين سيدنا أبي القاسم محمد
سانس کے آنے پر اور ہر سانس کے انسان کے جسم سے نکل جانے پر اس کا شکر واجب ہے. اور تمام ہدیہ درود و سلام نزوات مقدسات کے لیے کہ جن کی تعلیمات اور دعاؤں کے نتیجے میں سانس آتی نہیں جب تک کہ محبت اہل بیت ساتھ ساتھ نہ رہے. الحمد للہ الذی جعلنا من المتمسکین بالقرآن العظیم وجعلنا وجعلنا من المتمسکین بولایت علی ابن ابی طالب علیہ السلام. عظم اللہ اجورنا واجورکم بمصابنا من حسین علیہ السلام وجعلنا وإياكم ان شاء الله من الطالبین بصبره مع ولیه الامام المهدی من آل محمد علیہ السلام. اما بعد، صاحبان علم و رجب، صاحبان ایمان، ساکنین فرش ازائے سرکار سید الشہداء، آپ کی خدمت ہائے محترم میں ایک ادنا سے طالب علم کی حیثیت لیے ہوئے اس یقین کے سرمائے کے ساتھ یہاں تک پہنچا کہ اگر مجھ میں کمال نہیں ہے کہ وہاں تک پہنچوں تو ان میں کمال ضرور ہے کہ وہ مجھ تک پہنچیں، اور اتنا ہی کافی ہے نجات کے سامان کے لیے کہ اگر ان کی نگاہ کرم بھی پہنچ جائے تو اعمال کی قبولیت کا سہارا فرش اعلیٰ سے حاصل ہو جائے. اس یقین کے ساتھ کہ چاہے حالات کتنے ہی نامساعد کیوں نہ ہوں اور چاہے زمانہ ساتھ رہے کہ نہ رہے، لیکن حیات اسلام اور صلح معصوم کے عنوان پر اپنا سبق شروع کیا ہے، اور امام حسن مشتبہ علیہ السلام کی محبت میں یہ سبق مکمل کرنا ہے. تاریخی مسائل ہیں، اور تاریخی مسائل کے بیان کے لیے صرف آغاز میں جملہ کہہ کر بات کو آگے بڑھا دوں، شاید کسی ذہن مومن میں یہ بات آ رہی ہو کہ ایام عزا میں، ان ایام میں آخر اس عنوان کا انتخاب کیوں کیا گیا. سرکار امام حسن مشتبہ علیہ السلام کے عنوان سے یا ماہ رمضان کی 15 تاریخ
अफ्तार पार्टियां, छोटी सी महफिल, बड़ी बड़ी मनकबतें, शख्सियत का बयान कुछ भी नहीं। या सरकारी मुश्तबा के हवाले से 28 सफर, 2 मसाइब, 2 फजाइल, मासूम अकबर और सिप्त अकबर, इनके बयान के साथ गुंजाइश रहती कहाँ पर है कि कोई शख्सियत और किरदार इमाम मुश्तबा को बयान कर सके? क्या हमने खुदा न खास्ता कोई ऐसा रवैया इख्तियार तो नहीं कर लिया कि जैसे किसी को बड़ा ख्याल करते हो खुदा न खास्ता, और जैसे किसी को बड़ा ख्याल ना कर रहे हो? तो अगर इस सवाल का जवाब इन मजालिस के साथ मुकम्मल किया जाए, और रही बात कि इन अय्याम में इंतखाब क्यों, इसलिए कि सफ़र की 7 तारीख शहादत इमाम हसन मुश्तबा अलैहिस्सलाम एक कौल, बल्कि जितने शिया अरब इलाके हैं उनमें 28 सफ़र नहीं मनाते वो लोग, 28 सफ़र बस मनाते हैं मखसूस खत्मी मर्तबत की शहादत या रहलत की वफात, और सफ़र की 7 तारीख मनाते हैं सरकार इमाम मासूम के हवाले से। तो इस मुनासिबत से कि हम अपने यहाँ भी इसका आगाज़ करें कि सिलसिले कलाम शुरू हो, और इस बात को समझाएं कि आशूरा से पहले शहादत हसनी है और आशूरा के बाद शहादत हुसैनी है। आशूरा न होता अगर सुलह इमाम हसन मुश्तबा अलैहिस्सलाम न होती। उसका मुकदमा है, करबला का मुकदमा, करबला से पहले इमाम का ज़माना है। बहुत सारे सवालों के जवाब आते रहेंगे इंशाअल्लाह, और हयात इस्लाम पर कुछ बातें कल की थी और आई जुमला आज। इस्लाम की हयात, बेशक खुदा ने इस्लाम बनाया ही हयात के लिए है, बल्कि यूं कहूं कि इस्लाम जिंदा नहीं, इस्लाम जिंदगी अता करने वाला है। सिर्फ जिंदा होना और बात है, और मुर्दों को जिंदा कर देना वो और बात है। तो हयात इस्लाम का मौजू हमेशा रहेगा, कभी इस्लाम की मौत नहीं हुई है। हाँ अलबत्ता मौत इन माना में हुई है कि तहरीफात और तब्दीलियां। अल्लाह के रसूल के जमाने के साथ ही 3 मसाइल खड़े किए गए। पहला मसला, इसको शेख राजी आले यासीन ने यह कहकर बात को आगे बढ़ाया, बल्कि उनके मुकदमे किताब के मुकदमे में जुमला कि इस्लाम को 3 फल का तीर मारा गया। रवान पड़े मोहम्मद वाले मोहम्मद, अब अगर मिजाजन में खिताबत पे जाऊं तो बात चलेगी फिर कि वो लोग जो फतह मक्का के बाद मुसलमान हुए थे वो क्यों मुसलमान हुए थे। उसके लिए शायर की जुबान से सुने तो वो काफी हो जाता है कि कुछ दुश्मन रसूल तो ऐसे मिले हमें, जब कुछ ना कर सके तो मुसलमान हो गए। ठीक, कुछ ना कर सके तो मुसलमान हो गए। और एक जुमला और याद कर लीजिए, साहिबान इल्म मुअज्जम उससे बेहतर जानते हैं, जवानों की बात कर रहा हूं, कि फतेह मक्का की शब अल्लाह के रसूल जब मक्के में दाखिल होने वाले हैं उससे एक रात कबल, यानी दिन में दाखिल हुए रात, और जनाब अब्बास इब्ने अब्दुल मुत्तलिब वो आखिरी शख्सियत है जिन्होंने हिजरत इख्तियार की उस दिन जब रसूल खुद मक्के में दाखिल हो रहे थे। अब्बास इब्ने अब्दुल मुत्तलिब का उठना बैठना, मुलाकात, सलाम, दुआ, यूं कह लें अपने अल्फाज में, ना सलाम और ना दुआ, काफिर के साथ ना सलाम ना काफिर के लिए दुआ, हमेशा काफिर के लिए बददुआ। अगर हिदायत के काबिल नहीं है तो फिर बददुआ। अब बददुआ कभी जंग से होती है और बददुआ कभी सुलह के अंदाज से होती है। कोई ये ख्याल ना करे कि अगर आज मुमलकत इस्लामी ईरान ने मुहायदा कर लिया उन 6 यूरोपियन ममालिक से तो उनकी मोहब्बत यहाँ पर पहुँच गई होगी, ऐसा हरगिज नहीं है। वहाँ आज भी है मर्ग बर अमरीका, हाथ मिला लिया है फिर भी है मर्ग बर अमरीका। इसलिए کہ بددعا کے دو انداز ہوتے ہیں، کبھی تلوار لے کر اور کبھی قلم لے کر. یا حزب اللہ کے عنوان سے جو خبر اب تک گردش کر رہی ہے، اس کے لیے خالی ایک جملہ کافی ہے کہ چاہے وہ اسرائیلی اخبار کا حوالہ ہو یا کویتی اخبار کا حوالہ ہو، حزب اللہ کے روابط کون قائم کروا رہا ہے امریکہ سے، یہ موضوع الگ ہے. بس اتنی بات کافی ہے کہ مومن جب ہاتھ ملاتا ہے صلح کے نام سے تو محبت کی بنیاد پہ نہیں ملاتا. رہبر معظم نے اپنے پیج پر، جو فیس بک پہ آپ کا پیج ہے، اس پر اچھا جملہ استعمال کیا کہ جیسے کشتی لڑنے والے دو پہلوان ایک دوسرے سے قریب آتے ہیں، کبھی کشتی لڑ رہے ہوتے ہیں اور کبھی قریب آ کر جھکتے ہیں، جیسے کہ اب ہاتھ ملانے کو چل رہے ہیں تو وہ ہاتھ نہیں ملا رہے ہوتے بلکہ نئے حربے کو آزما رہے ہوتے ہیں. تو اس انداز سے یہ مسائل ہیں. یہ آج اگر ہمیں آج سمجھ میں آ گیا تو کل کی تمام تر مسائل صلح کے عنوان سے وہ آسان. صلوات پڑھ لیں محمد و آل محمد پر. تو فتح مکہ کی شب میں عباس ابن عبد المطلب کھڑے ہوئے ہیں ابو سفیان کے ساتھ، اور کھڑے ہوئے یہ دونوں افراد ملاحظہ کر رہے ہیں، اور ایک طویل لشکر ہے. اس زمانے میں لشکر کی گنتی ایسے ہوتی تھی کہ کتنے اونٹ ذبح کیے جاتے ہیں، جتنے اونٹ ذبح کیے جاتے ہیں اس کے لحاظ سے لشکر کی تعداد معلوم ہو جاتی تھی. اور رات کا اندھیرا اور جگہ جگہ آگ روشن، اتنا لمبا قافلہ ہے. تو ابو سفیان نے عباس ابن مطلب کے کاندھے پر ہاتھ مارتے ہوئے کہا، اف عباس، تیرے بھتیجے نے بڑی حکومت قائم کر لی ہے. عباس ابن عبد المطلب نے جوابی کارروائی کی اور ارشاد فرمایا، حکومت مت کہو، نبوت کہو. اس وقت سے ایک نظریہ ڈیولپ ہوا کہ اسلام حکومت کا نام ہے یا اسلام نبوت کا نام ہے. یہ مرحلہ اور آگے بڑھے گا، وہ تین تیر کون سے، وہ تین پھل کا تیر کون سا ہے جو اسلام کو مارا گیا. ایک طرف رسول کی حدیث بیان کرنے پر پابندی، پہلا زمانہ خلیفہ اول، دوسرا زمانہ اور تیسرا زمانہ، ایک کے بعد ایک زمانے میں صاحبان حکومت نے بینڈ لگا دیا، خبردار کوئی حدیث رسول کی بیان ہی نہ کرے. قرظہ بن کعب عراق پہنچے تھے، کل اشارہ کر رہا تھا، تو خلیفہ دوم ان کو چھوڑنے کے لیے آئے تھے. تو قرظہ کہتے ہیں جب میں عراق پہنچا، عراق میں اس وقت کے اعتبار سے جو عراق تھا لوگ نئے نئے مسلمان تھے، اور مجھ سے پوچھتے تھے، قرظہ بتاؤ رسول کیسے تھے، رسول نے کچھ فرمایا تھا، مجھے خلیفہ نے حکم دے دیا تھا خبردار کوئی حدیث بیان مت کرنا. کتنی ہوشیاری سے کام کیا گیا کہ قرآن پکڑا دیا اور سنت نبوی اور حدیث کو روک لیا. کہ قرآن پڑھو، بہت غور کیجئے گا، اب قرآن میں نماز 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 سکھائے گی سنت، قرآن میں روزہ 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 رکھوائے گی سنت، قرآن میں حج 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 کا طریقہ بتائے گی سنت. اللہ اکبر. قرآن میں ظالموں پر لعنت، ظالموں کی پہچان بتائے گی سنت. قرآن میں مومنین کی پہچان، مومنین کو بتائے گا کون ختم یہ مرتبت. اللہ اکبر. بڑی ہوشیاری کے ساتھ جسم بگڑا دیا اسلام کا اور روح روک لی گئی. اپنے پورے اقتدار کی طاقت کے ساتھ یہ کیا گیا. ایسا نہیں ہے کہ خالی مشورہ ہو، تنبیہن ہو، ٹھیک ہے بیان کر دو کبھی مت کرو، نہیں، پورا اقتدار صرف کیا گیا کہ کسی طریقے سے رسول کی سنت کو آگے نہ بڑھنے دیا جائے. بہت غور کیجئے گا مسائل. پہلا تیر حدیث کو روک لینا، یعنی پہلا حصہ، دوسرا حصہ اس کے مقابلے میں خلیفہ دوم کا زمانہ ہو، سوم کا زمانہ ہو، یا خاص طور سے حاکم شام، 20 سال سے زیادہ حکومت کی اس نے، اس کے زمانے میں احادیث کو تیار کرنے کے لیے باقاعدہ لوگ خریدے گئے، اور کیسی کیسی احادیث، پہلے بالکل حکم تھا کہ صرف تیسرے خلیفہ کے بارے میں احادیث بیان کی جائے، اور اتنے فضائل اتنے فضائل اتنے فضائل، اس کے بعد کہا اب یہ بہت ہو گئے، اللہ اکبر، لوگ ایسے اعتبار کر رہے تھے، یہ شام کا مسئلہ کیا ہے، شام کا مسئلہ آج بھی مشکل بنا ہوا ہے، اس شام کا مسئلہ کل بھی مشکل تھا، اس کو 20 سالہ جو حکومت ملی ہے، اس نے حکومت کے ملنے کے ساتھ پورے شام کے علاقے میں کسی کو ختمی مرتبت کو پہچاننے کا موقع ہی نہ دیا، اور اس حد تک اس نے ماحول بنا رکھا تھا کہ لوگ خیال کرتے تھے کہ اگر کوئی خاندان رسالت ہے تو بنو ہاشم نہیں ہے، بنو امیہ ہے، یہ شام کا انداز ہے، اور ایسے ظواہر اسلام کا پابند تھا بالکل جیسے آج آپ کو دیکھتے ہیں تبلیغ جماعت کے لوگ، ایسے ظواہر اسلام کا پابند تھا، اول وقت نماز دوڑ کے پہنچ جاؤ، بات پڑھے محمد و آل محمد، شام، اب اس کو اگر میں علماء کے الفاظ میں کہوں تو الفاظ یہ کہ حاکم شام نے حقیقی اسلام کو اپنے اسلام سے ڈرانا شروع کیا، ایک اسلام وہاں سے ایک اسلام یہاں سے، تو پہلا وہ تین پھل کا تیر، ایک پھل کون سا ہے کہ روک دو حدیث کے بیان میں، دوسرا پھل کون سا ہے کہ حدیث کے مقابلے پہ حدیث بناؤ، تیسرا پھل کون سا ہے رسول کی شخصیت کو اتنا نیچے لے کر آؤ، یہ بھول جاتے تھے، اور کون کون سے الفاظ بیان کیے جائیں، آج تک موجود کتابوں کے اندر، میں کیا جملہ استعمال کروں، یہ کبھی کھجور کے درختوں میں عام عرب لوگ جو گابا لگاتے تھے اس کے عمل کو دیکھ کر ختمی یہ مرتبہ سوال کر رہے ہیں، کیا کر رہے ہو، آپ نہیں جانتے تھے، تو تیسرا مرحلہ تحریف اسلام کا رسول کی شخصیت، اور پھر اس کے بعد کے خلفاء کو اتنا اونچا کیا، اتنا اونچا کیا کہ رسول سے بڑھا دیا، میرا یہاں پڑھنا آسان ہے، آپ کا سننا بھی آسان ہے، یہ ماحول ڈیولپ ہوا کیسے کہ ایک شخص جو رسول کے نام سے آ کر بیٹھا ہے وہ کہتا ہے متعت الحج و متعت النساء متعتان کانتا علی عہد رسول اللہ ہے، یہ دونوں متعے تھے رسول کے دور میں، وہ انا احرمہما اور میں ان دونوں کو حرام کرتا ہوں، اللہ اکبر، وہ عاقب علیہما اور جو اس کو انجام دے گا میں اس کو سزا دوں گا، بہت دور کی بات نہیں ہے، رسول کا زمانہ کتنے عرصے بعد ہو گیا، اللہ اکبر، تو بات کی شخصیات کو اتنا بلند اتنا بلند کہ اگر کوئی میرے بعد ہوتا، یہ احادیث بنی کیسے کہ رسول کی شخصیت کو ڈاؤن کیا گیا اور بعد والے خلفاء کی شخصیت کو اتنا اونچا کیا گیا، اتنا اونچا کیا گیا کہ ان کی بات اور رسول کی بات اگر آمنے سامنے ہو تو امت نے یہ قبول کر لیا کہ ختمی مرتبت کی بات کو چھوڑ دیں، اور یہ قبول نہ کیا کہ بعد والے کسی حکمران کی بات کو رد کر دیں، یہ اسلام، یہ ایسا ایک تیر مارا گیا اسلام کے سینے میں کہ واقعی اسلام اتنا کم سن کہ ابھی ابتدائی زمانہ اسلام ہے، آہستہ آہستہ مسلمان ہو رہے ہیں لوگ، سرکار ختمی مرتبہ احمد مصطفیٰ محمد مصطفیٰ صلی اللہ علیہ وسلم کہ مسلسل محنتوں کے بعد کا یہ نتیجہ ہے. کتنا عرصہ ہوا تھا. اور عزیزو اب آئیے حیات اسلام کے عنوان سے ایک بات ہماری مکمل ہو رہی ہے کہ حیات اسلام کا مطلب اسلام کے دو حصے, ایک اسلام کا بدن یعنی قرآن, ایک اسلام کی روح سنت نبوی کہیے, اسی سنت کی بنیاد پر آل محمد. اس لیے پیغمبر روش, پیغمبر نے دیا تو آل محمد دیے نا, جب پیغمبر کے دینے کو مانیں گے ہی نہیں تو کیا آل محمد کو مانیں گے. سنت اور قرآن, اور اس کے بعد ہر ایک حکمران یہ اعلان کرتا رہا کہ دو حدیثیں بیان کرنا, ایک عملی اور ایک عبادی, جو عمل سے متعلق ہیں اور جو عبادت سے متعلق ہیں. تیسرے حکمران نے کہا کہ وہ جو پہلے دو کے دور میں رہی ہیں بس وہ حدیثیں بیان کرنا, اس کے علاوہ بیان مت کرنا. روش بڑھتے بڑھتے مدینہ منورہ سے نکل گئی وہاں تک حاکم شام تک. وہ حاکم شام کہتا ہے کہ جو حدیثیں خلیفہ ثالث کے زمانے میں بیان ہوتی تھیں بس اتنی بیان کرنا, اس کے علاوہ بیان کرنے کی اجازت نہیں ہے. اب میں سوچتا ہوں کہ آج ممبر سے حدیث پڑھنا کتنا آسان لگتا ہے. یہ آخر مسئلہ کیا تھا کہ حضرت میسم ابن یحییٰ تمام قرآن نہیں پڑھ رہے تھے, جب ان کے ہاتھ پاؤں کاٹے گئے, لٹکایا گیا, عمر بن حریث کے برابر والے گھر کے ساتھ جو کھجور کا پرانا سوکھا درخت تھا اس کی سب سے چھوٹی شاخ پر, تو آپ نے آواز دیا ایھا الناس آؤ تمہیں فضائل علی ابن ابی طالب کی احادیث سنا دوں. تو احادیث سنانا, احادیث سنانا, ابو ذر نکالے کیوں گئے, حدیث سنانا. رشید کا قصور کیا تھا, حدیث سنانا. مکتب آئمہ کے طالب علموں نے حدیث کو پھیلایا, مکتب خلفاء کے پیروکاروں نے حدیث کو بینڈ کیا. اسلام کا جو مرحلہ شروع ہوا اس وقت کہ قرآن سب پڑھ رہے تھے, مکتب آئمہ والے بھی, مکتب خلفاء والے بھی. البتہ بہت آسان سی بات ہے کہ جو مکتب آئمہ والے قرآن پڑھتے تھے وہ ایک ہی جملہ کافی ہے, امام محمد باقر علیہ السلام ہو کہ امام جعفر صادق علیہ السلام ہو, ہر امام فرماتا تھا مجھ سے میرے بابا نے, اس سے ان کے بابا نے, ان سے ان کے بابا نے, ان سے ان کے بابا نے, یہاں تک کہ وہ روایت جو آپ پڑھتے. بہت غور کیجئے گا کہ حدیث پر اتنا شوق کیوں تھا کہ میرے آٹھویں امام جب داخل ہوئے نشاپور کے علاقے میں تو امام سے مطالبہ کیا ہے, راستے بھر کے معجزات. ایک مقام وہ بھی تو ہے نا کہ جہاں تمام اہل قلم جمع تھے اور امام کی سواری کو گھیر لیا تھا. امام سے مطالبہ نہ تو یہ تھا کہ آپ امداد پڑھ دیں, نہ مطالبہ یہ تھا کہ آپ شفاعت کا وعدہ کر لیں, نہ مطالبہ یہ تھا کہ آپ قرآن سنا دیں. سب کے سب ایک مطالبہ کر رہے تھے, اپنے جد کی حدیث سنا دیں. بہت غور کیجئے گا, قرآن تو پڑھتے بھی تھے سنتے بھی تھے مگر روح ہے قرآن ہے حدیث سے ختمی ہے مرتبہ احمد مصطفیٰ محمد مصطفیٰ صلی اللہ علیہ وسلم. اب اگر اس کو ہم اپنے اشعار میں لے لیں تو اس کو نہ سنو گے جو محمد کی زبانی, رہ جائے گا قرآن فقط ایک کہانی, رہ جائے گا قرآن فقط ایک کہانی, قرآن سے عطرت کو جدا کر کے تو دیکھو ہر لفظ کہے گا ہم 72 میرے معنی. کہاں سے ترجمہ کریں گے اور پھر کیسے کیسے خوفناک مسائل قرآن کے سامنے آئے. یہ ایک پالیسی تھی, ایک منصوبہ تھا کہ اگر اپنی گورنمنٹ کو چلانا ہے تو حدیث کو بین رکھا جائے, اور بڑی کامیابی کے ساتھ اس پر عمل کیا گیا. तो अब अगर इमाम के अल्फाज याद किए जाए, मौला ने क्या फरमाया था? कुछ भी नहीं, कलिमतुल्लाह इलाहा इल्लल्लाह हिस्नी, असल बात हदीस के अल्फाज की नहीं थी, उस सनद की थी। इस सनद को इमाम रजा बयान कर रहे थे और इसको देखकर उलमाए इस्लाम कहते थे सनद ही इतनी खूबसूरत है कि किसी दीवाने पर पढ़कर दम कर दी जाए तो दाना हो जाए। तो हमसे मत पूछा करो, पूछा करो अपने इमाम से, हमने अपने इमाम बारगाहों पे ये नाम क्यों लिखवा रखे हैं ताकि कोई दीवाना अगर आकर पढ़ ले तो दाना हो जाए। वो खाली 8 इमाम तक था मसला, यहाँ तो पूरे 12 इमामों के नाम सलवात पढ़े मोहम्मद वाले। तो इस्लाम को जख्मी कैसे किया गया, इस्लाम के मसाइल क्या हैं, हयात इस्लाम। अब ऐसे में इस्लाम जख्मी हो रहा है, तीर मारा गया है उसको, बचाएगा कौन, खून कौन देगा, संभालेगा कौन? जिसको इस्लाम का दर्द होगा, खाली एक मिसाल काफी है कि मौलाए मुत्तकियान अली इब्ने अबी तालिब अलैहिस्सलाम के जमाने मुकद्दस में दो खवातीन, बहुत मशहूर वाकया, दो खवातीन एक बच्चे पर, एक बेटे पर इख्तलाफ लेकर आई हैं। लड़का है, नौमौलूद है, जिसकी यहां बेटी हुई उसने छोड़ दिया बेटी को, और दोनों का दावा बेटी के ऊपर है। और लड़ते लड़ते इख्तलाफ करते करते पहुंच गए दरबारे अदालत मासूम में, आप फैसला कर दीजिए। इमाम ने समझाया कि देखो जिसका भी है ये वो कबूल कर ले, और जिसका ये बेटा नहीं वो हट जाए पीछे। मगर कौन कहता है कि हम गलत हैं, सभी तो कहते हैं कि हम सही हैं, कोई हटने पे तैयार नहीं होता ना। अल्लाह हो, जब इमाम के समझाने के बाद मसला हल नहीं हुआ, इमाम ने तलवार मंगवाई, अब्बर ज़ुल्फ़िकार ले आओ। ज़ुल्फ़िकार का नाम सुना घबरा गई खवातीन, बोला क्यों मंगाते हैं? क्या तकसीम करूंगा, मसला खत्म करना है, एक है बच्चा और दो हैं दावेदार, आधा आधा कर दूंगा, आधा तुम ले जाओ, आधा तुम ले जाओ। क्या नफ्सियाती तरीका है, अल्लाह अकबर। जो माहिर नब्बाज इंसानियत है उसने मसले को इतना आसान किया, तलवार का नाम आया, तलवार आई नहीं है, तलवार का नाम आया। जब तलवार में इतनी खूबसूरती हो कि सिर्फ नाम आया, और फौरन ही खातून ने जो सगी माँ थी बच्चे की, रोते हुए कहा मौला से, मौला मैं विड्रॉ होती हूँ, मैं अपने दावे से दस्तबरदार होती हूँ कि बच्चा इसी को दे दें, कम से कम रहेगा तो जिंदा ना, मेरे पास ना रहे इसके पास रहेगा, रहेगा तो जिंदा ना। तो बस बात बड़ी आसान सी है कि इस्लाम का एक हकीकी माँ, इस्लाम की एक हकीकी माँ और एक नकली माँ, असली माँ और नकली माँ। हकीकी माँ ये कहती है तकसीम करने से बेहतर है नकली माँ के पास में जिंदा तो रहे। आप इन मसाइल के साथ सोचिएगा कि इमाम के जमाने में हालात कैसे। मौलाए मुत्तकियान का कुल मुद्दत खिलाफत जाहिरी कितना, उसको लेकर आते हैं, और उसके बाद फिर इमाम मुज्तबा अलैहिस्सलाम का मुद्दत खिलाफत जाहिरी कितना, इसको मिलाते हुए हाकिम शाम ने सुलह क्यों की, इमाम ने सुलह की नहीं है, इमाम ने सुलह की पेशकश कबूल की है, सुलह की नहीं है, सुलह की पेशकश कबूल की है। और कबूल क्यों की है, इमाम की इलाही हिकमत, लोग डरते हैं लफ्ज़ सियासत कहते हुए, इमाम की इलाही हिकमत के हाकिम शाम ने इतने नकाब ओढ़े हुए थे, इतने नकाब ओढ़े हुए थे कि उसको पहचानना आसान नहीं था। मुसलमान उसके ऐसे गर्विदा थे कि उसे रसूल का जानशीन माना करते थे, खानदान रिसालत का आला फर्द मानते थे। उसकी एक कामयाबी इस हवाले से थी कि उसने शाम के लोगों को इतना दूर रखा हुआ था اتنا دور رکھا ہوا تھا کہ کسی شخص کو معلوم ہی نہ تھا کہ اصل آل محمد ہیں کون. بس جو وہ کہتا تھا وہی ہوتا تھا. ایشان اور حاکم شام کے حوالے سے سولو کے عنوان سے اگر ہم بات کو آگے بڑھائیں تو ایک سادہ کاغذ تھا ابن اسیر اور طبری, کیونکہ سولو کے عنوان سے شرائط بہت کم کتابوں میں آ پائی ہیں, صرف تذکرہ کیا گیا اور آگے نکل گئے. امام کی سیرت بیان کی, امام کے واقعات بیان کیے اور سولو پر بات نہیں کی سوائے چند ایک کولما کے. تو طبری اور ابن اسیر یہ دو بڑے مورخین نے جو لکھا ہے شرائط صلح کو میں آج پڑھتا ہوں. پہلی شرط, ٹھیک, امام نے جب بھجوایا اس نے کاغذ, بھجوایا اس نے قلم. اس سے پہلے بات یاد رہے کہ امام مجتبیٰ علیہ السلام جنگ کے لیے بالکل تیار تھے اور چار چار ہزار کے دو لشکر بھیج چکے تھے مسکن اور مدائن کی جانب, مگر فوجی چھاونیوں میں انداز کیا ہے, امام لشکر بھیجتے ہیں وہاں سے آتی رشوت, ڈیڑھ لاکھ, دو لاکھ, تین لاکھ رشوت, پانچ لاکھ, پچاس لاکھ. پھر اموی شہزادی سے نکاح کے دھوکے, عراق کی حکومت کا ایک لالچ, اس حد تک ماحول بنا دیا تھا کہ امام اپنے ہی لشکر والوں کے ہاتھوں سے محفوظ نہیں تھے. سخت ترین جملہ, امام اپنے ہی لشکر والوں کے ہاتھوں سے محفوظ نہیں تھے. کوئی بغیر تاریخ پڑھے ہوئے امام کے بارے میں یہ کہے کہ مولا جنگ کرتے اور آپ بھی شہید ہو جاتے, حاکم شام سے لڑتے لڑتے تو شہید تو ہو جاتے, شہید تو بعد میں بھی ہوئے, شہید تو ہو جاتے, مگر ساتھ ساتھ اسلام بھی شہید ہو جاتا, اسلام بھی شہید ہو گیا تھا. کیوں, دلیل کیا ہے؟ کہ دلیل حاکم شام کی سیاست. حاکم شام صلحوں کے لیے امام کو بھجواتا ہے, یہ صلح کیوں کرنا چاہتا ہے, اس کی فوائد کیا ہے؟ نمبر ایک, اس کے مقاصد میں نمبر ایک مقصد, حاکم شام نے صلح کیوں کروائی؟ اس لیے کہ اگر وہ امام مجتبیٰ کی حیثیت کو نہ پہچانتا ہوتا, وہ یہ جان رہا تھا کہ اصلی وارث یہی ہے نبی کے, اگر مجھے حکومت خلافت کے نام سے لینی ہے تو بغیر امام حسن مجتبیٰ کے نہیں مل سکتی. کب کا واقعہ؟ جمادی الاولی کی 15 تاریخ تھی, ہجرت کا 41 برس تھا اور مولا امام مجتبیٰ علیہ السلام کی حکومت قائم ہوئے خلافت ظاہری کے اعتبار سے 7 مہینے اور 25 روز مکمل ہو چکے تھے جب یہ معاہدہ عمل میں آیا ہے. تو 7 مہینے 25 روز تک امام مجتبیٰ علیہ السلام خلیفہ راشد, البتہ یہ الگ بات ہے کہ آج 4 پر آ کر مسلمان رک گئے, 5ویں خلیفہ راشد تمام مسلمانوں کے نزدیک امام حسن مجتبیٰ علیہ السلام. تو اس نے اس لیے امام سے صلح کروائی کہ وہ جانتا تھا کہ امام اصلی وارث ہے, ان سے ملے بغیر تو یہ مسئلہ حل نہیں ہو سکتا. نمبر دو, وہ ڈرتا تھا جنگی نتائج کے اعتبار سے عراق کے مومنین کی آنکھوں کا وہ انداز دیکھے ہوئے تھا جنگ صفین میں, جو مولا نے انداز جس انداز سے جنگ لڑی ہے. لیلۃ الحریر اتفاق سے سفر کا مہینہ ہے اور سفر کے مہینے میں مولا متقیان کی جنگ, جنگ صفین. لیلۃ الحریر میں امام کا انداز یہ کہ دونوں آستینوں سے خون ٹپک رہا تھا, اس کا مطلب کہ امام دونوں ہاتھوں سے تلوار استعمال کر رہے تھے. या तलवार बदल बदल के हाथ में रखते थे, दोनों आस्तीनें खून से भर चुकी थी। सिर्फ अब्बास अलमदारा कर आ गए थे सिफीन के मैदान में, तो अंदाज क्या हो गया था। तो हाकी में शाम को वो आंखें याद थी, भाई एक जुम्बा ही काफी है। पहुंच गए खैमे तक हाकिम शाम के मौलाए कायनात सिफीन में, अमर बिन आस बैठा हुआ है। इमाम ने बाहर से आवाज दी कि क्यों लड़वाता है लश्करों को आपस के अंदर, अगर मुकाबला कम है बाहर निकल गया। इसका मतलब पूरी जंग सिफीन में मुआविया ने मैदान जंग का नक्शा देखा ही नहीं, अंदर बैठा हुआ है। और मौलाए मुत्तकियान को लोग हाथ जोड़ के, मौला आप बैठ जाए खैमे के अंदर, किसी और को भेज दे। वो निकलता नहीं था, ये खैमे में बैठते नहीं थे। बहुत गौर कीजिएगा, बहुत सारे मसाइल हैं, कुछ पुरानी यादें हैं, कुछ बैठते नहीं थे और कुछ खिलवाड़ पड़े मोहम्मद वाले पुराने मसाइल। पहुंच गए खैमे तक, आवाज दी निकल के बाहर आ जाओ, हम दो लड़ते हैं, जो जीत गया हुकूमत करेगा खिलाफत करेगा। अमर बिन आस ने, बदतरीन शख्स है, अच्छा नहीं है, हाकिम शाम से कहा कि वैसे बात तो यह है कि अली इंसाफ की बात कर रहा है, बात तो इंसाफ की कर रहा है। हाकिम शाम ने बगलें झांकते हुए कहा कि वो तो इंसाफ की बात कर रहा है मगर तू मुझसे इंसाफ नहीं कर रहा है। क्या मतलब कि अली के सामने जो गया है फिर बच के आया है। अब उनकी बातें मैं क्या बयान करूं, जो बच के आ जाते थे मुख्तलिफ हरकतें करके, और बाद में उनकी नस्लें फख्र किया गए, हमारे दादा वो थे जो अली इब्ने अबी तालिब की तलवार से बच के आ गए थे। तो हाकिम शाम सुलह क्यों कर रहा है, जानता है कि हसन में लहू अली इब्ने अबी तालिब का है, असली वारिस ये। नंबर एक, नंबर दो शुजाअत, पहचान बनू हाशिम की, हो सकता है कि जंग हार जाए, उसे वो आंखें याद है। तीसरा, उस बात से खौफजदा है कि अगर कहीं मैंने जंग जीत भी ली और कहीं शाम के इलाकों तक कोई इमाम हसन मुश्तबा की अजमत को बताने वाला पहुंच गया तो मेरा क्या बनेगा। अब तक लोग जानते ही नहीं हैं कि ये हैं कौन, तो आपके मकाम का खौफ, असली वारिस होने का मसला, आपकी और आपके खालिस मोमिनीन की शुजात का खौफ अमीर शाम की आंखों में। और चौथी बात, उससे अपनी तदबीरों पर बड़ा मुकम्मल एतबार था कि ये जो मैं तुरुप का पत्ता फेंक रहा हूं ये कामयाब होगा। ठीक, एक सादा कागज पे साइन करके, बड़ी बात है, ब्लैंक चेक है ना, साइन करके भेज दिया, जो चाहे लिख दे। इसे यूं कहिए कि मुजरिम बगैर हथकड़ी के खुद ही सामने हाथ जोड़ के आ गया, जो चाहे लिख दे, जो चाहे लिख दे। और अब इमाम ने कोई भी जो शर्त तहरीर फरमाई है वो कोई भी ऐसी नहीं है जो उससे पूछ के लिखी हो। अल्लाहु अकबर, इमाम ने सारी शराइत अपने तरफ से तहरीर फरमाई हैं। और एक, इससे पहले कि शर्त पढ़ूं मैं एक जुमला कह दूं कि शर्त लिखने वाला कौन है, वो जो लोहे महफूज का मुताला किया करता है। शर्त लिखने वाला कौन है, जिसके लिए अल्लाह के रसूल का वो जुमला काफी है कि अगर अक्ल शक्ल इंसान में मुजस्सम हो सकती होती तो हसन मुश्तबा होती। हम यूं कह लें कि अगर अदल मुजस्सम हो तो अली इब्न अबी तालिब, और अक्ल मुजस्सम हो तो हसन इब्न अली इब्न अबी तालिब। اب اگر کسی کو عقل چاہیے ہو تو امام مصطفیٰ سے بھیک مانگی جائے گی. لو کان العقل رجلا لکان الحسن. اللہ کے رسول کا جملہ, پھر آپ کا وہ جملہ موجود ہے روایات اور حدیث کے اندر, ان ابن ہذا سید, سید میرا یہ بیٹا جو ہے وہ سردار ہے. سا یصلح اللہ بہ فئتین عظیمتین من المسلمین, اللہ میرے اس بیٹے کے ہاتھوں سے اللہ کروائے گا. سا یصلح اللہ, اللہ سلو کروائے گا میرے بیٹے کے ہاتھوں سے مسلمانوں کے دو بڑے گروہوں کے درمیان. تو اب اگر میں یوں کہوں کہ امام سلو نہیں کر رہے بلکہ خدا امام سے سلو کروا رہا ہے, اس لیے کہ وما ينطق عن الهوى, صرف زبان ہی محمد کی نہیں ہے. وما رميت واذ رميت ولكن الله رمى وما تشاؤون الا ان يشاء الله, ان کی مرضی ہوتی ہی نہیں, مرضی خدا کو اپنی مرضی بنا لیتے. لکھ رہے تھے حسن مصطفیٰ, چاہ رہا تھا پروردگار. شرط نمبر ایک المادۃ الاولی کے نام سے تسلیم الامر الی معاویہ, الا ان یعمل بکتاب اللہ و بسنت نبیہ صلی اللہ علیہ وآلہ وسلم. وبسیرت الخلفاء الصالحین, راشدین نہیں صالحین. شرط نمبر ایک, شرط نمبر ایک پر لفظ, پہلا لفظ معصوم پہ گئے تسلیم الامر, حکومت حوالے کی جاتی ہے, خلافت نہیں, خلافت نہیں. وہ چاہتا تھا کہ حکومت کے نام پر مصطفیٰ علیہ السلام سے خلافت لے لے. امام نے بہت بہترین انداز سے حکومت دی, خلافت نہیں دی. یہ مسائل ہیں بڑے خشک لیکن موجود ہے دلیل. سعد بن ابی وقاص, وہی اس کا بیٹا عمر ہے, عمر ابن سعد, سعد بن ابی وقاص پہنچا ہے دربار معاویہ میں, پہنچ کے سلام کرتا ہے, اے بادشاہ تجھ پہ سلام ہو. تو کھسیانی ہنسی ہنستے ہوئے اس نے کہا, ابا اسحاق اچھا ہوتا تو مجھے اگر امیر المومنین کے سلام کرتے. کیا بات ہے, تم نے مجھے بادشاہ کہا کے سلام کیا ہے. تو جواب میں سعد بن ابی وقاص نے ہنستے ہوئے کہا, جس طریقے سے تو نے اقتدار کو حاصل کیا ہے میں اس اقتدار کے حصول کو جائز سمجھتا ہی نہیں ہوں. روایات بہت ساری, ابن عسیر کی بات کریں یا علامہ دمیری کی بات کریں, خلافت سرکار ختم یہ مرتبہ صلی اللہ علیہ وآلہ وسلم 30 سال. یہ روایات برادران کے یہاں کی, خلافت 30 سال رہے گی بس, میرے بعد خلافت کی عمر کتنی ہے 30 سال, اس کے بعد کاٹ کھانے والی حکومت ہوگی, سلطنت ہوگی, بادشاہت ہوگی, خلافت نہیں ہوگی. اور خلافت کے یہ 30 سال مکمل ہوتے ہیں 11 ہجری سے 41 ہجری تک. اور 41 ہجری کا مطلب یہ ہے کہ 40 ہجری مولا متقیان کی شہادت, ماہ رمضان کی 21 تاریخ سے لے کر اور جمادی الاولی کی 15 تاریخ 41 ہجری تک 7 مہینے 25 دن خلافت حسن مصطفیٰ علیہ الصلوۃ والسلام ثابت ہو رہی ہے. ٹھیک ہے, آپ مکتب ائمہ کے لوگ ہیں, مکتب خلفاء کے نہیں ہیں, لیکن جانا وہاں تک ہے کہ وہ جو چاہ رہا تھا کامیاب کون ہوا؟ اس نے پورا ایک سادہ پیج بھیج کر سمجھا کہ وہ اپنے سائن پہلے ہی کر دیے تھے. امام نے سائن بعد میں کیے, لکھا پہلے مولا نے. نمبر ایک, تسلیم الامر, حکومت الامر حکومت. اللہ اکبر, آج سارا ترجمہ یہ تو کرتے ہیں یہ لوگ, الامر حکومت, تسلیم الامر الی معاویہ, کہ حکومت معاویہ کے سپرد کی جا رہی ہے. الا ان یعمل, اس بات پر کہ وہ عمل کرے گا. بکتاب اللہ ہے, پہلی ہتھکڑی کا نام ہے کتاب خدا, دوسری ہتھکڑی کا نام ہے بسنت رسول ہی, اور اس کے رسول کی سنت پہ عمل کرے گا. تیسری ہتھکڑی کا نام ہے سیرت خلفائے صالحین, یعنی کہ مولائے متقیان اور امام مصطفیٰ علیہ الصلاۃ والسلام, خلفائے صالحین عمل کرے گا. امام نے پہلی شرط میں تین ہتھکڑیاں معاویہ کو لگائی ہیں, حکومت حوالے کی, باقی شرائط کل پڑھوں گا. ایک جملہ کہتا ہوں کہ صلح نامہ لکھا جا رہا تھا, امام اپنے لشکر کی حالت کو خوب جانتے تھے. امام نے صلح نامے پر لکھنا قبول کیوں کیا؟ امام بھی جہاد کرتے کھڑے ہو جاتے. امام کا ساتھ دینے والے کتنے لوگ تھے؟ مسجد کوفہ. اچھا یہ بات بھی یاد رہے کہ مولائے متقیان اپنے آخری ایام میں ایک اور کام کرنا چاہتے تھے بقول مورخین کے, کہ ایک اور حاکم شام سے شاید جنگ واقع ہوتی, مگر اس سے پہلے امام کو شہید کر دیا گیا. اور اس جنگ کے لیے جو نہیں ہوئی, 12,000 کا لشکر کوفے سے مولائے متقیان تیار کر رہے تھے. اور شام کے پھیلے ہوئے رشوت کھلانے والے, بہت سارے مسائل آج بھی پریشان کرتے ہیں, رشوت, اور وہ بھی وردی والوں کو, کیسے بکتی ہیں فوجیں, اس کا سب سے بڑا المیہ میں اگر میں یوں کہوں کہ اپنے زمانے کا تنہا ترین سردار امام مجتبیٰ, اس سوائے گھر کے لوگوں کے مدائن میں کوئی مسلح کھینچ کے لے جاتا ہے, اور کوئی امام کے ران میں امام کے قدم مبارک کو زخمی کرنے خنجر مار دیتا ہے. یہ باہر کے لوگ نہیں تھے, وہی تھے جو امام کے ساتھ ساتھ چل رہے تھے. اب سوچئے گا ایسے ماحول میں جب امام نے فرمایا کہ چلو جنگ کریں, خطبہ دیا پورا, کہنے لگے کون جا کے لڑے گا, وہاں بہت بڑا لشکر ہے, ہزاروں افراد کے مجمع میں خالی ایک کھڑا ہوا ہے عدی ابن حاتم. اور اس نے ڈانٹ کر کہا قوم کو, کیا ہو گیا تمہیں, رسول اللہ کا بیٹا آواز دے رہا ہے, تم خاموش بیٹھے ہوئے ہو. اٹھو جواب دو. اب پھر کہتا ہے مولا سب سے پہلے میں جاتا ہوں, میں آپ کا پیروکار, میں آپ کی اتباع کرنے والا, مولا جیسے آپ چاہیں فیصلہ کریں میں تیار ہوں. اپنے غلام سے کہا نکالو میرے اسلحہ جنگ اور چلو چھاؤنی کی طرف. وہ اٹھا, اس کے ساتھ اس کے چاہنے والے اٹھے, پھر دیکھا دیکھی بھیڑ چال چلی, اچھا ہم بھی چلتے ہیں. اچھا مولا آپ کہہ رہے نا تو ہم بھی چلتے ہیں. لشکر چھاؤنی میں جمع ہو رہے تھے, مگر کیفیت کیا, اور حاکم شام نے پوری طریقے سے کارروائی کرتے ہوئے لشکر کو کمزور کرنے دو کام کیے, ایک شام کے لشکر کا خوف طاری کیا, ایک اپنی حکومت کا سارے خزانے کھول دیے, خریدا گیا لوگوں کو. تو امام نے یہ سلوک کیوں فرمائی ہے, قبول کیوں کر لی؟ اس لیے القبول نہ کرتے تو امام تو شہید بعد میں بھی ہوئے, مولا حسین بھی شہید ہوتے, مولا عباس بھی شہید ہوتے, امام کے ساتھ جتنے سب شہید ہو جاتے, اور پھر کوئی ایسا نہ ہوتا جو اصل اسلام کو آگے تک پہنچا سکتا ہوتا. گویا خود امام کے اپنے الفاظ, میں نے جو صلح کی ہے وہ میرے شیعوں کے لیے ہر اس چیز سے بہتر ہے جس پر سورج چمکتا ہو. یعنی اگر جنگ کربلا افضل ہے تو اس سے افضل. کربلا میں وہ 72 کہاں سے آئے؟ ان کو بچایا تھا تو آئے نا وہ. اگر پہلے امام استعمال ان کو کر چکے ہوتے تو کربلا ہوتی نہیں. میں نے اس لیے جملہ کہا تھا کہ عاشورہ کا مقدمہ امام حسن مصطفیٰ علیہ السلام نے فراہم کیا. ثقیل بحث ہے نا, بس خالی آج کے سمیٹ لیتا ہوں اس کو. تسلیم الامر, حکومت حوالے کی جا رہی ہے. حکومت کے نام سے جیسے ہی اس نے خلافت کا رنگ دینا چاہا تو اس کے خطبے, اس نے خطبہ دیا کب؟ جبکہ دونوں لشکر آپس میں ملے, شام کا اور عراق کا لشکر. تو حاکم شام نے خطبہ دیا. کیا خطبہ دیا؟ کہ عراق والوں, تم مت سمجھنا کہ تم سے میں نے جنگ اس لیے کی کہ نماز کے لیے, روزے کے لیے, حج کے لیے, زکات کے لیے, نہیں, تم سے جنگ کی بس حکومت کے لیے. اور یہ اتنا بڑا امام کا وہ کامیاب ترین حملہ تھا جو اب تک نماز کے نام پہ لڑتا تھا, اب تک روزے کے نام پہ مسلمان بنا ہوا تھا, اب تک جہاد کے نام پر, اب تک زکات کے نام پر تبلیغی جماعت کا سربراہ بنا ہوا تھا. اس نے خود ہی اپنے چہرے سے نقاب اتار دی. ورنہ کیا ہوتا ہے اگر جنگ ہو جاتی اور اس نے صلحوں کی خبریں پوری دنیا بھر میں پھیلا دی تھی کہ میں نے صلحوں کے لیے کہہ دیا ہے, اب وہ نہیں مان رہے. بعد میں امام سے اگر جنگ ہو جاتی تو کہتا کہ میں نے تو بڑی کوشش کی تھی, اور لوگ بھی کہتے بات تو صحیح ہے. اس کے چہرے سے نقاب الٹنا اتنا ضروری تھا کہ امام نے اسے پوری حکومت حوالے کرتے ہوئے, اس نے جب خطبہ دیا اور خطبے کے بعد پھر امام مصطفیٰ علیہ السلام کھڑے ہوئے, پھر آپ نے جملہ ارشاد فرمایا, اگر یہ گمان کرتا ہے معاویہ کہ میں نے اس صلح نامے کے ذریعے سے اس کو خلافت کا اہل سمجھ لیا ہے اور میں نے اپنے آپ کو اس کا اہل نہیں سمجھا ہے تو غلط سمجھتا ہے. خلافت حسن مصطفیٰ سرکار ختم یہ مرتبہ کی اولاد کے لیے. یہ باتیں پھر کہوں, خلافت کے لفظ کو استعمال کر رہا ہوں میں کیونکہ پورا مسئلہ چل رہا تھا جیسے وہ خلیفہ بنائے گئے تھے, جیسے بنائے گئے تھے. اور یہ میرے امام کی بہترین تدبیر کا نتیجہ کہ آج کوئی مسلمان خلیفہ راشد کے طور پر معاویہ کا نام نہیں لے سکتا. یہ اتنی بڑی کامیابی ہے جس کا اندازہ آج ہمیں ایک آدھ مجلس سے نہیں ہو پائے گا. اتنی بڑی کامیابی ہے, اللہ اکبر, کہ امام نے اس کے چہرے سے نقاب اتارنے کے لیے پورا موقع فراہم کیا. اب وہ امام کے فضائل تو بہت سارے ہیں, ایک فضیلت بیان کر دیتا ہوں. کیا انداز تھا میرے مولا کا, 25 حج پیدل کیے, اور کیا شان تھی, شان الہی, کہ جب کبھی آپ اپنے گھر کے باہر مسند بچھا کے بیٹھ جاتے تھے, احترام امام مصطفیٰ میں لوگ آ کر رک جاتے تھے, اور جب امام سواری سے اتر کر پیدل حج کرتے تھے یا سواری چھوڑ دیا کرتے تھے तो लोग इमाम के एहतराम में इमाम के साथ साथ पैदल चलते थे। वो रास्ता चलते चलते पाए मुबारक में छाले पड़ जाना, और आपके साथ चलने वालों का। अच्छा, ये बात भी अपने मकाम पर आप सुन चुके हैं बहरहाल कि पैदल क्यों चलते थे मौला। आज सारे जायर चलते हैं करबला के लिए पैदल। ये पैदल चलना सिखा गए हसन मुश्तबा, इससे इश्क हो उसके लिए पैदल चलना कितना अच्छा लगता है। सवाई साथ साथ है आपके। बोला सवाई साथ में क्यों है? कहा इसलिए शायद किसी साथी की सवारी रास्ते में साथ छोड़ दे तो हमारी सवारी उसके काम आ जाए। और दुनिया ये ना कहे कि पैसे बचाने के लिए, होते हैं ना बहुत से साहब, मैं तो हज करूंगा बहुत मामूली सा हज, तकवे वाला हज। आप 20 लाख का हज कर सकते हो और जा रहे हो 3 लाख वाले काफिले मुसलमान बड़े मोहम्मद वाले मोहम्मद, क्यों? पैसे बचाने के लिए। इमाम ने पूरा खर्चा किया है, खर्चा पूरा किया हुआ है, सवारी मौजूद है, मगर सवारी छोड़कर अब मोहब्बत, तो पांव में छाले पड़ गए। लोगों ने हाथ जोड़े, बोला अब तो सवारी पे सवार हो जाइए। इरशाद फरमाया, नहीं नहीं अभी आगे चलेंगे। तो आगे एक ऐसी जगह आने वाली है जो मंजिल होगी, स्टॉप होगा, वहां पर एक तेल बेचने वाला सया फॉर्म मिलेगा, उससे तेल लेके लगा लेंगे, ठीक हो जाएगा। लोग कहते हैं जो मुसलसल सफर किया करते थे, मौला आगे तो कोई मंजिल आज नहीं आने वाली है। मैं कहता हूं नादानों कुछ तो सीखो। अगर कैद खाने से यूसुफ फरमाएं कि अब तो मैंने कह दिया, अब तूने ख्वाब देखा हो या ना देखा हो इससे कोई फर्क नहीं पड़ता। कह दिया था ना बगैर ख्वाब देखे हुए कि मेरे सर पे रोटियों का ढेर है और परिंदे और रोटियों को नोच नोच के खा रहे हैं। तो जब आपने ताबीर बयान फरमाई कि तेरे नसीब में सूली पे लटकाया जाना है और इतने दिन तक लाश लटकी रहेगी, परिंदे नोच नोच के तेरा मगज खाएंगे, कहने लगा मैंने तो ख्वाब देखा ही नहीं। फरमाए अब ख्वाब देखा हो ना देखा हो, मासूम की जुबान से निकल गया तो होकर रहेगा। क्या बोलाए मुत्तकियान के सामने लेकर आ गए एक जिंदा इंसान को लिटा कर, क्या नमाज पढ़ा दे। इमाम ने वरुसा से पूछा पढ़ा दूं नमाज? कहा पढ़ा दे। फिर पूछा नमाज मैयत पढ़ा दूं? क्या पढ़ा दे। वो इस चक्कर में आए थे, इस मसले पर आए थे कि हम कहेंगे दुनिया से देखो तुम्हारा इमाम कितना सीधा साधा है, बेचारा लफ्ज बेचारा इतना सीधा साधा है आपका इमाम कि उसे पता ही नहीं था कि जो लेटा हुआ ये मैयत है कि जिंदा है। इमाम ने नमाज क्या पढ़ानी है? इमाम ने खाली नियत फरमाई है इस हाजिर मैयत पर, और अब मैयत कह दिया तो अब चाहे कोई भी अब रोए पीटे चिल्लाए, अब जो हिलाया उसे उठ जाए, भाई अब तो मसला खत्म हो गया। वो हो तो उठे सलवात पड़े मोहम्मद वाले, तो उठेगा ना। तो इमाम ने फरमाया कि अब हमने कह दिया है, अब तो ये स्टॉप आकर रहेगा। स्टॉप आ गया, इमाम फरमाए और ना कैसे सकता है, ये उसके ही तो बेटे हैं, नामुमकिन था सूरज का पलट के आ गया। सूरज पलट के वापस आया, ऐसे इमाम ने फरमाया कि आएगा, स्टॉप तो आ गया। उसी दिन चंद घंटों बाद ही आ गया, और अब वहां पर तेल बेचने वाला, लोग दौड़ कर पहुंचे, इतना एहतराम था मौला का, लोग दौड़ कर पहुंचे, एक नहीं कई लोग पहुंच गए, यहां से वहां से वहां से। उसने बोला क्या मसला हो गया? का तेल चाहिए सैयद के लिए, सरदार के लिए। का वो है कौन? का रसूल के नवासे। का मुझे साथ ले चलो। लेकर आए उसे, उसने तेल पेश किया, इमाम ने कीमत देना चाहिए, कहा नहीं मौला मैं आपसे कीमत नहीं लूंगा। फरमाया फिर तेल तुमसे हम लेंगे नहीं, कीमत लेनी पड़ेगी। कीमत के साथ आपने तेल खरीद फरमाया, ये तेल तो बहाना था। अरे जो उम्मत का मसीहा हो उसे क्या जरूरत है तेल लगाने की, असल में तो उस सियाफाम हबशी को इमाम के दर तक आना था, ये आना बहाना बन गया। वो कहता है मौला मैं घर में जब चला था इस यहाँ आने के लिए तो कुछ दिन गुजर गए, यहीं बैठा हुआ हज के मौसम में, तो मेरी बीवी उम्मीद से थी अब दुआ कर दें खुदा उसको बेटा अता कर दे। मुस्कुरा के फरमाया जाओ अब घर चले जाओ, और खुदा ने तुम्हारी बीवी की आगोश में बेटा अता कर दिया है। मैं एक ही जुमला कहूँगा कि शिकमे मादर में कब तक दुआ कबूल होती है कि आपके यहाँ क्या आने वाला बेटा हो बेटी हो क्या दुआ मांग रहे हैं, कब तक दुआ कबूल होती है, यानी कि जेंस बनती कब है, सेक्स बनता कब है, कोई टाइम तो होता होगा ना बनने का, कि 4 महीने 3 महीने 5 महीने मुकम्मल होगा कि क्या है बेटा है कि बेटी है। अल्लाह अकबर। अब ये इंतजार की घड़ियाँ और होती हैं, हुज्जत खुदा के इशारे और होते हैं, लेकिन अजीजों वो राह मक्कतुल मुकर्रमा है, चलते चलते पाँव में छाले पड़ गए, और एक राह कूफा व शाम है, चलते चलते सैयद सज्जाद के पैरों में छाले पड़ गए। कितना पैदल चले और किस तरह से ले जाए गए, हाथों में हथकड़ियां पहने हुए, पैरों में बेड़ियां पहने हुए, गले में तौक खारदार पहने हुए, ऊँटों की मुहार थामे हुए, दो तरह के रिवायात हैं, पैदल चलाए गए या सबसे आगे ऊँट पर आपको बिठाया गया था, सर झुकाए बैठे हैं, पीछे से रोने की आवाज़ आती है, जब कोई बच्चा ऊँट से गिरता है तो माँ चिल्लाती है मेरा चौथा इमाम आंसू बहा के रख जाता है। और शकी ऐसे भगा रहे थे ऊँटों को कि कितने बच्चे तो रास्ते में गिरते चले गए, रोने वाले बच्चे दो तरह के थे, कुछ ऐसे जो बोल सकते थे और कुछ बच्चे ऐसे जो बोल भी नहीं सकते थे, जो नहीं बोल सकते थे उनकी तो आवाज़ भी माँ तक नहीं पहुँची होगी, इतना भगा रहे थे ऊँटों को, मगर जो बच्चे बोल सकते थे उनकी आवाज़ें हमेशा माँ के कानों में रह गई, अम्मा अम्मा ऊँट से गिर गया, अम्मा मुझे बचा ले, माँ के हाथ पर से गर्दन बंधे हुए हैं, काफिला ऊँटों का भगाया जा रहा है, रोने वालों कितनी कब्रें बनी हैं उन बच्चों की जो करबला से कूफा कूफे से शाम और एक मरतबा क़यामत हो गई, जब रास्ता चलते चलते सरे हुसैन नोके सिना समेत रुक गया, अब तो काफिले को रोकना ही पड़ा कि सरे हुसैन पूरे तमाम लश्कर के सिपाहियों से मिलकर हिल नहीं पा रहा था, सैयद सज्जाद के पास ताजियाना लेकर पहुंचे, अपने बाबा से कहो सर आगे क्यों नहीं चलता, अरे ताजियाने मारे गए तो इमाम फरमाते थे बाबा बाबा ताजियाने मारे जाते हैं, बाबा सर आगे क्यों नहीं चलता, कटे हुए सर से आवाज बुलंद हुई, बेटा मेरे सीने पे सोने वाली गिर गई है, अरे जब तक सकीना को वापिस ना लाया जाएगा सरे हुसैन यहाँ से आगे न जाएगा, तलाश के लिए बीबियां चली हैं, कभी दाएं पुकारा कभी बाएं पुकारा, बाज़ उलमा कहते हैं कि आगोश मुअज़्ज़मा में सकीना को देखा, करीब पहुंच के सलाम किया जनाब ज़ैनब ने, ए मुअज़्ज़मा जरा बड़ा शुक्रिया, नकाब पहने हुए है ना, मुअज़्ज़मा ने चेहरा छुपाया हुआ है, सकीना गोद में है, फरमाया अल्लाह और सकीना को हमें दे दो, हाय तूने यतीम हुसैन पे तरस खाया, खुदा तुझे सब तुझे मजीद अजर अता करेगा, एक एहसान और कर दे, एक एहसान और कर दे, अपना चेहरा मुझे दिखा दे कि कयामत में मैं इस अमल की जजा अपनी माँ जहरा से दिलवा सकूं, तूने यतीम हुसैन पे तरस खाया, अब तक तो बच्ची ने तमाचे खाए थे, अब तक तो बच्ची ने बस जुल्म को देखा था, अरे कोई ऐसा भी جو سکینہ کو گود میں لے لے. اے تو نے بڑا نیک کام کیا ہے, ایک احسان اور کر دے. بس جب نام زہرا کا آیا, رونے والوں چہرے سے نقاب الٹ کے فرمایا, ارے کیسا شکریہ, بیٹی نہیں پہچانا, ارے کوئی غیر نہیں تیری اپنی دکھیاری ماں فاطمہ زہرا, آگے آگے تیرا قافلہ پیچھے پیچھے خاک اڑاتی ہوئی فاطمہ زہرا.
اللہ ولعنۃ اللہ علی القوم الظالمین وسیعلم الذین ظلموا ایم انقلب ینقلبون. بار اللہ واسطہ محمد و آل محمد کا ہماری اس عبادت کو اپنی بارگاہ میں قبول و مقبول فرما.